साहित्य कार्यक्रम शब्द सृजनामा तपाईलाई स्वागत छ। सूत्रधार राम विकास। शब्द सृजनालाई तपाईँ काठमाडौँमा रेडियो थाहा संचार 99.4 र थाहा संचार नेटवर्कको साझेदार रेडियो स्टेसनहरूबाट देशैभर सुन्न सक्नुहुन्छ। शब्द सृजना क्याजुअल इन्टरभ्यू, बुक रिभ्यू, डिस्कोर्स र गसिपको वरिपरि घुम्ने गर्छ। शब्द सृजनाको आजको अङ्कमा हामी तपाईँमाझ प्रस्तुत गर्दैछौँ कवि सुभाष खनाललाई। सुभाष खनाल हेटौँडाका स्थायी बासिन्दा हुन्, उनी सामुदायिक विद्यालयका शिक्षक पनि हुन्। कविता लेखन उनको मूल विधा हो र कविता सङ्ग्रह विचारको उल्टो नदी उनको प्रकाशित भइसकेको छ। आज हामी यिनै कवि सुभाष खनालका केही कविता र आउने योजनाको बारेमा कुराकानी गर्नेछौँ।
मैले पढ्ने कविताको शीर्षक चिन्तनमा औँलाहरू। एउटा आधुनिक यन्त्र कन्तुरमा खसालेपछि बुढी औँलाको फिङ्गर प्रिन्ट सुरु हुन्छ मेरो दैनिकी। एउटा आधुनिक यन्त्र कन्तुरमा खसालेपछि बुढी औँलाको फिङ्गर प्रिन्ट सुरु हुन्छ मेरो दैनिकी। यही फिङ्गर प्रिन्टको व्यापारले यापित दैनन्दिन च्यापेर हिँडिरहँदा सोच्ने गर्छु, औँलाहरू शरीरका अङ्गहरू मात्र पनि होइनन्। औँलाहरूको अस्तित्वबारे मैले बुझ्नु पूर्वदेखि औँलाहरू मसँग छन्, तर अझै म औँलाहरूसँग अपरिचित छु झैँ लाग्छ। कुन कम्पनीले कुन बखत किन्नेछ मेरा औँलाका शङ्ख र चक्रहरू, कुन दिन कसरी ठोकिदिन सक्नेछु नामसारीमा ल्याप्चे मैले म भनी बसेका केही अस्तित्वहरूमा। नागरिकताको प्रमाणपत्रमा ल्याप्चे मारेको दिन सोचेथेँ यो देशसँग म एकपटक फेरि जन्मिएँ, तर मलाई यो आंशिक सत्य जस्तो मात्र लाग्छ। मैले मेरा औँलाहरूलाई निर्विघ्न स्वतन्त्र बनाएको छैन। औँलाहरू ईश्वरसँग प्रार्थनाका निम्ति हातहरूको सम्मिलन चाहन्छन्। म ईश्वरको पुनर्व्याख्या चाहन्छु र औँलाहरूलाई अनुमति रोक्छु। औँलाहरू फाइदाको पुलिन्दा बुन्न पाउहरूमा मोलिन चाहन्छन्। म औँलाका इमानहरूबारे सजग हुन्छु र अनुमति रोक्छु। औँलाहरू वासनामा उद्यतहरूसँग लहसिन खोज्छन्। म औँलाका शक्ति दृश्य निर्माण गर्न चाहन्छु र अनुमति रोक्छु। औँलाहरूलाई औँलाहरूकै रङमा हेर्न चाहन्छु र म तपाईँसँग हात मिलाउन चाहन्छु, जोसँग औँलाहरूको सम्मिलन हुँदा मात्र पनि जीवनमा अर्को ऊर्जा जन्मियोस्।
कवितामा आज मैले तपाईँसँग गफ गर्न खोजेको विषयभित्र पनि यसले अलिकति उठान गरे जस्तो लाग्छ मलाई। पात्रको कुरा मैले अलिकति गर्न खोजेको थिएँ। नेपाली कविताहरूमा कथा अत्यधिक लेखिने गरेका छन्। स्टोरी टेलिङ नभइकन कविताले भन्न खोजेको कुरा भन्न सक्दैन भन्ने कविहरूलाई धेरै नै लाग्न थालिसकेको छ।
हजुर,
यो कवितामा तपाईँले पात्र त पुरै खडा गर्नु भएन, एउटा वस्तुलाई पात्र बनाउनु भयो, त्यो डिजिटल हाजिरी र तपाईँको अमला, र अन्त्यसम्म सुरुदेखि अन्त्यसम्म तपाईँको यो डिजिटल हाजिरी र अमलाको कुराहरूभित्रै यो कविताले आफ्नो विचार भन्दै जान्छ। के हामीले यसरी एउटा विषयवस्तुलाई अथवा एउटा वस्तु या पात्र नलिकन कवितालाई पुरा गर्न नसकिने हो?
होइन, यस्तो अब कविताको ठ्याक्कै टेन्डेन्सी यस्तै लेख्नुपर्छ वा यस्तै हुन्छ, ज्योमेट्री यही हो, यहाँ यहाँ भर्टेक्सहरू हुन्छ, यहाँ यहाँ यस्तो यस्तो लाइनहरू हुन्छ, अथवा कविताको कोरियोग्राफी यो हो भन्ने खासमा हुँदैन जस्तो मलाई लाग्छ। अलिकति अब आफ्नो विचारलाई समाजसँग सापेक्षित बनाउनको लागि कुन वेले कविता लेख्दाखेरि सजिलो पर्छ त्यसरी लेखिने हो। र मैले कविता लेख्दै गर्दा चाहिँ कुनै न कुनै बिम्ब, कुनै न कुनै एउटा चिज मेरो दिमागमा जब स्ट्राइक गर्छ, त्यो चिजलाई मैले कसरी सहजीकरण गरेर शब्दहरूका माध्यमले कसरी सहजीकरण गरेर अवतरण गर्छु, त्यो नै मेरो कविताको टेक्निक्स हो जस्तो लाग्छ। मलाई ठ्याक्कै कविताको यही नै ज्योमेट्री हो भन्ने चाहिँ कहिले पनि लाग्दैन।
तपाईँका कविताहरूमा मैले पात्र पाउने गर्छु, चाहे त्यो मिथकीय पात्र होस् या सामाजिक पात्र होस्, हाम्रो समाजका कुनै व्यक्ति हुन्। यो पात्र राख्दा र नराख्दामा तपाईँलाई कविता लेखनमा कति सहज असहज हुन्छ?
पात्र भनेको चाहिँ अब मैले जुन विचारलाई व्यक्त गर्न खोजेको छु त्यसलाई एउटा सिम्बोल को सहायताले व्यक्त गर्नको लागि एउटा कुनै न कुनै क्यारेक्टर डेभलप गरियो भने त्यो अलिक सहज हुँदो रहेछ, होइन? जस्तो तपाईँले अहिले भर्खरै उल्लेख गर्नुभएको कुरा, माझीको एउटा क्यारेक्टर, त्यो खास मिथ भन्दा पनि अलिकति लोक यथार्थसँग सम्बन्धित पात्र मैले मसँगै अध्ययन गर्ने एउटा साथी बुद्धिमान माझीलाई लिएर मैले एउटा कविता लेखेको थिएँ, त्यो विचारको उल्टो नदीमा पनि प्रकाशित छ। खासमा स्वर श्राद्धको समयमा हाम्रो गाउँघरतिर माझीहरूमा एउटा घोडा नाच दृश्य गर्ने एउटा चलन छ। त्यसमा के गरिन्छ भने लाठीकाठ भन्ने काठको लिङ्ग निर्माण गरेर पछाडि पुच्छर डेभलप गरेर घोडाको लिङ्ग आकारमा प्रदर्शन गरेर त्यहाँ एउटा पक्षले अर्को पक्षलाई खेद्ने टाइपको होइन एउटा चाहिँ तपाईँको के भन्दाखेरि नायकीय पक्ष एउटा खलनायकीय पक्ष निर्माण गरेर त्यहाँ खेद्ने लखेट्ने अनि त्यो दृश्य चाहिँ सबैले हेर्ने त्यहाँ चाहिँ हामीलाई कहीँ पनि के भन्दाखेरि अश्लीलताको फिल नहुने त्यही दृश्य चाहिँ आज राज्यमा भइराखेको छ अनि राज्यको यो दृश्य चाहिँ एकदम अश्लील छ भन्ने ढङ्गले मैले त्यो एउटा घटनालाई अर्को घटनासँग सिम्बोलिक रूपमा रिप्रेजेन्ट गर्नको लागि एउटा क्यारेक्टर त्यहाँबाट टिपेको हुँ होइन बुद्धिमान माझीलाई त्यस्तै अन्य अवस्थामा पनि एउटा कुनै सिम्बोल एउटा क्यारेक्टर तानेर त्यसलाई युनिभर्सलाइज गर्ने अथवा त्यसलाई ग्लोबलाइज गर्ने अथवा त्यसलाई अलिकति विस्तृतीकरण गर्ने काम चाहिँ कवितामा सजिलो हुँदो रहेछ र एउटा सिम्बल वा एउटा क्यारेक्टर टिप्न लाई चाहिँ बाध्य भइँदो रहेछ जस्तो लाग्छ
तपाईँले अर्को लालबहादुर पनि एउटा प्रयोग गर्नुभएको थियो
हो लालबहादुरको किडनी बिक्रीमा त्यो पनि एकदमै रियल फिगर हो त्यो पनि रियल पात्र हो मैले गाउँमा सङ्गत गरिराखेको एउटा लालबहादुर पात्र यसपालि दसैँमा म घर गएको थिएँ त्यो टाइममा पनि उसँग भेटेर कुराकानी भयो होइन कविताको विषयमा पनि मैले एउटा तिमीलाई सिम्बल गरेर कविता बनाएँ भनेर पनि कुराकानी भयो त्यो पात्र पनि कस्तो पात्र भने तपाईँको उसलाई समाजले विश्वास नगर्ने 200 रुपियाँ उसलाई कसैले नदिने होइन पैँचो नदिने वा उसलाई भोलि रिटर्न गर्ने गरी पनि पैसा नदिने त्यस्तो पात्रलाई जब चुनाव आयो चुनावको बेलामा उसलाई चाहिँ अब तँलाई मल आवश्यक छ भने एक बोरा मल चाहिँ लगेर हाल्न त भन्ने टाइपले एउटा पार्टीले एउटा भोटको लागि पार्टीका केही व्यक्तिहरूले कन्भिन्स गर्ने प्रयास गरेपछि उसले के भन्यो भने बरु म मल हाल्दिनँ तर म त्यो चुनावको एक भोटको लागि तेरो घरको मल लैजाँदिनँ होइन भन्ने ढङ्गले उसले रिप्लाई गरेको कुरा थाहा भइसकेपछि मैले त्यो फिगरलाई तानेर सोसल यथार्थसँग घाँच्न खोजेको
हो अर्को जोन लेननवाला पनि प्रयोग गर्नुभयो तपाईँले
जोन लेननको इमेजिन जुन कविता छ होइन गीत छ भनौँ त्यसले चाहिँ सबै बााउन्ड्रीहरूलाई क्रस गर्ने यो युनिभर्समा जो जति छौँ त्यसको एउटा मात्रै जात हुन्छ अथवा हामीहरू बिच कहीँ पनि बााउन्ड्री छैन भन्ने सिम्बोल गर्ने एउटा गीत छ त्यो गीतलाई मैले एउटा कविताको बिचमा इन्सर्ट गरेको छु होइन त्यो चाहिँ मेरो कविताको सिम्बोल पनि त्यही आउने र त्यो गीतको सिम्बोल पनि मिल्ने भए भएर त्यो गीतलाई मैले त्यहाँ इन्सर्ट गरेको छु
तपाईँले पात्र यसरी राख्नुहुन्छ जुन मिथ होस् या समाजबाट तान्नु भएको होस् तपाईँ पहिला पात्र समातेर कविताको क्लिक आउँछ या कविताको क्लिक भएपछि पात्र सेलेक्सन गर्नुहुन्छ
मलाई भन्नु एउटा चिज हुन्छ होइन मेरो कवितामा मैले व्यक्त गर्नुपर्ने एउटा चिज हुन्छ त्यसको लागि मलाई कुन क्यारेक्टर ठिक हुन्छ होइन त्यो चाहिँ मैले कवितामा टिप्दाखेरि सजिलो पर्ने क्यारेक्टरलाई मैले टिप्ने गरेको मलाई भन्नु मूल रूपमा भनेको कविता भनेको एउटा भन्नु हो अथवा विचारलाई समाजसँग प्रेषण गर्नु हो भन्ने लाग्छ र त्यो प्रेषण गर्दै गर्दाखेरि विचार सम्प्रेषण गर्दै गर्दाखेरि कुन बिम्बलाई लिँदाखेरि वा कुन क्यारेक्टर लिँदाखेरि वा कुन मिथलाई तान्दाखेरि सजिलो पर्छ त्यो मिथ तान्ने हो भन्ने लाग्छ
फेरि अर्को एउटा कविता सुनाउनु हस्
पछिल्लो टाइम अलिक कविताको नम्बरहरू घटे होइन अनि साथीहरूले कविता आएन कविताको सङ्ख्या घट्यो भनिसकेपछि मैले कविताको शीर्षक म कविता लेखिरहेको छैन भन्ने राखेको कविताको नाम म कविता लेखिरहेको छैन म कविता लेखिरहेको छैन कविता लेख्नु जत्तिको सजिलो छैन मैले मेरा जीवनका पदचापहरू सुन्नु यतिखेर बिमार आमाको ओखति खरिद गर्न आइपुगेको छु औषधि पसल एकछिन अघि भेटिन्थे सागबारीमा पानी हालिरहेको परिवार र बालबच्चाको ओठमा मुस्कान उदाउन मैले सिंचित गर्ने पसिना जत्तिको मूल्यवान छैन कविता यसकारण म कविता लेखिरहेको छैन कवितामा लेखिदिन सक्छु सजिलै देश स्वर्ग बनाउने कथाहरू बयान गर्न सक्छु सपनाका अध्याय पग्लिन सक्छु कोमल शब्दहरूमा निर्माण गर्न सक्छु प्रेमको ताजमहल तर मैले सोच्नु छ विपनामा यसकारण म कविता लेखिरहेको छैन श्रमको युद्धमा टुङ्ग्याउनु दैनिकी पढ्नु बाबाको अनुहारको खुसीको रङ सङ्गतमा अल्झिनु मान्छेहरूसँग र बुझ्नु प्रत्येक मान्छेका मान्छे भई बाँचेका कथाहरू यी जति सुन्दर छैनन् मैले लेख्ने कविता यसकारण म कविता लेखिरहेको छैन
कवितामा
हजुर
एउटा पर्सोना त भइहाल्छ कवितामा एउटा बोल्ने मान्छे त भइहाल्छ त्यो हुँदा हुँदै तपाईँलाई अर्को पात्र किन जरुरी पर्यो
मेरो सफोकेसन लेख्दैछु मैले मेरो समाजको सफोकेसन लेख्दैछु भने त्यो सफोकेसनहरू त एउटा सिङ्गल युजर अथवा एउटा क्यारेक्टर मात्रैको सफोकेसन नहुन सक्छ नि त होइन. त्यो सफोकेसनमा इन्टरलेट गर्ने अरू सफोकेसन अरू क्यारेक्टरहरू सहायक क्यारेक्टरहरू पनि त आउन सक्छन् त्यस आधारमा.
पात्रलाई चाहिँ तपाईँले बिम्बको रूपमा प्रयोग गर्नुहुन्छ.
हो,
हामी यतिखेर एउटा विश्राम लिन्छौँ, विश्रामपछि पुनः फेरि जोडिनेछौँ. यो पहिलो विश्रामपछि तपाईँलाई पुनः स्वागत छ शब्द सृजनामा. शब्द सृजनाको साथमा छु म राम विकास, र आज हामी तपाईँमा प्रस्तुत गरिरहेका छौँ कवि सुभाष खनाललाई. सुभाष खनालको एउटा कविता सङ्ग्रह विचारको उल्टो नदी प्रकाशित भइसकेको छ. मूलत सुभाष खनाल पेसाले शिक्षक हुनुहुन्छ, सरकारी शिक्षक, र लेखाइको हिसाबले चाहिँ कविता उहाँको मनपर्ने विधाभित्र पर्छ. आज हामी सुभाष खनालका कविता र कविताका विषयमा कुराकानी गरिरहेका छौँ. फेरि अर्को एउटा कविता सुनौ न सुभाष.
हवस्, यो कविताको शीर्षक ओजनको ओजन. अलिकति कविता स्टार्ट हुनुभन्दा अगाडि थोरै कुरा राख्न पनि चाहेँ. हामी कुनै पनि विषयवस्तुलाई, कुनै पनि विषयलाई हेर्दै गर्दाखेरि एउटा निश्चित एङ्गलबाट, निश्चित पर्सेप्सनबाट, अथवा एउटा स्ट्यान्डर्डसँग, एउटा मानकसँग दाँजेर हेर्ने गर्छौँ होइन.
सापेक्षित
मूल्याङ्कन गर्ने गर्छौँ. त्यो जुन मानक भनेर हामीले मानेको चिजहरू नै गल्ती भइदियो भने चाहिँ समस्या हुन्छ कि भन्ने ढङ्गले मैले यो कविता लेखेको हो. कविताको शीर्षक वजनको वजन. तपाईँ तौलिनुहुन्छ एक किलो ढकसँग दाल, चामल, चिनी वा जे पनि. तपाईँ तौलिनुहुन्छ एक किलो ढकसँग दाल, चामल, चिनी वा जे पनि. तपाईँ सम्झिनुहुन्छ दाल एक किलो भयो, चामल एक किलो भयो, चिनी एक किलो भयो वा यस्तै. कहिल्यै सम्झिनुभयो दाल एक किलो जोख्दा ढक एकपटक फेरि तौल भयो, चामल एक किलो लिँदा ढक अर्कोपटक फेरि तौल भयो, जसलाई जति पटक जोख्दा नि उही ढक उचाल्ने बसाल्ने गरिन्छ, यसको ओजन सँगै लिने गरिन्छ. साँचोमा ओजनको ओजन सबैभन्दा धेरै परिचित हुन्छ, ओजनको ओजन बिग्रेमा सबैभन्दा नकाम हुन्छ. जब ओजनको ओजन खिइन्छ, जब गुणस्तर विभागले ओजनलाई ओजन मान्दैन, अनि यो बिक्रय हुन्छ कबाडीको मोलमा. यसैले ओजनहरूले आफ्नो ओजन सधैँ कायम गर्नुपर्छ.
ओजनहरूले आफ्नो ओजन सधैँ
कायम गर्नुपर्छ.
फेरि अघिकै सन्दर्भमा जाउँ हामी.
हजुर,
हामीले नेपालमा चलेका केही कविताहरूलाई खोज्दै गयौँ भने,
हजुर,
चाहे त्यो हामी हर्कबहादुर कवितामा जाउँ, दिनेश अधिकारीको, चाहे हामी श्रवण मुकारमको कविता विषय नगरजीको बयानमा जाउँ, एउटा कथा एउटा पात्रले मजासँग कथा भनिराखेको छ, र त्यस्तै कविताहरू चलिराखेका छन्. कविता त मूलत विचार प्रदान हुनुपर्ने हो. यो कथावाला कविता किन नेपालमा चलि नै राखेको छ, यसले आफ्नो वर्चस्व अझै किन कायम गरिरहेछ जस्तो लाग्छ तपाईँलाई?
होइन, कविताको मैले अघि पनि भने ठ्याक्कै टेन्डेन्सी यही नै हो भन्ने त रहँदैन होइन. जस्तो कविताको टेन्डेन्सी यही हुनुपर्छ, अथवा ज्योमेट्री यही हुनुपर्छ, वा कथाको शैली यही हुनुपर्छ भन्ने हो भने त तपाईँको त्यो ज्योमेट्रीवाला पद्य कवितालाई छोडेर हामी गद्य कवितामै पनि आउनु पर्दैन थियो होइन, त्यसरी हेर्ने हो भने. तर के हो भने, कथा भन्ने कवितालाई लेख्ने स्वरूपको कुरा गर्दाखेरि चाहिँ होइन, इभन भूपी शेरचन्दको घुम्ने मेचमाथि अन्धो मान्छे, त्यहाँ क्रिएट गरेको एउटा कथानक त त्यहाँ पनि छ नि होइन. त्यही शैली स्वरूपमा अब जस्तो दिनेश अधिकारी दाईकै हर्कबहादुर कुरा गर्नुभयो, त्यो कविता पनि हर्कबहादुरको सिलसिलामा, त्यो एउटा हर्कबहादुर क्यारेक्टरलाई लिएर होल नेपालीहरूको जनरल एउटा सामान्य औसत नेपालीको एउटा विषयलाई प्रस्तुत गरिएको छ. सजिलो के हुँदो रहेछ भने, कथा भनेर कविता लेख्दाखेरि सजिलो चाहिँ के हुँदो रहेछ भन्दाखेरि, एक मान्छे कनेक्ट हुने त्यो विषयवस्तुसँग, एउटा कथा भनिराखेको छ भने मान्छे कनेक्ट हुन्छ, अन्तिममा गएर त्यसले एउटा शिक्षाको रूपमा अथवा एउटा एउटा विचारको रूपमा बाहिर आउने हुँदाखेरि कनेक्सनसहित त्यो कवितामा मान्छे कनेक्सनसहित चाहिँ बाहिर आउने भयो कि. अब जब तपाईँ कथा भन्नुहुन्न भनेको समस्या चाहिँ के हुनसक्छ भने, तपाईँलाई केही लाइनहरूले तान्ला, केही लाइनहरूले नतान्ला कविताको, होइन, तपाईँ कनेक्सन हुनुहुन्न कि पाठक चाहिँ कनेक्सन हुँदैन कि भन्ने अलिकति त्यो समस्या हुन्छ होला. नत्र भनेदेखि त्यो चल्नु भन्नुको पछाडि त पक्कै पनि पाठकहरूले रुचाउनु भन्ने कुरा जोडिन्छ. पाठकहरूले रुचाउनु भन्नुको मतलब कनेक्सन हुनु भन्ने जोडिन्छ होइन. त्यो मलाई लाग्ने
कथा मन पराउने पात्रहरू अथवा पाठक छन् नेपालमा,
त्यो बुझिन्छ क्या कविता सुन्दै गर्दाखेरि.
अब तपाईँका एक दुईवटा कवितामा मात्रै यसरी कथा आउने या पात्र दुई चारवटा कवितामा तपाईँले हाल्नु भएको छ, नत्र अधिकांश तपाईँका कविताहरूले विचार आइडियोलोजी नै बोक्छन्, विचार नै हुन्छन्। कवितामा जब हामी स्ट्यान्जा त्यसको चरण छुट्याउँदै जान्छौँ, चरण छुट्याउँदै गइसकेपछि त्यो पात्र या त्यो कथा फेरि अर्को चरणमा नै गएर जोडिरहनुपर्छ भन्ने जरुरी छैन। विचार प्रधान कविता चाहिँ कालजयी हुन्छ भन्छन्, किनभने एउटा पात्र एउटा कालखण्डपछि सकिन सक्छ या परिस्थिति सकिन सक्छ, एउटा कथा एउटा कालखण्डपछि अन्त्य हुनसक्छ, तर विचार भनेको सधैँभरि रहिरहने चिज हो। अब विचार प्रधान कविता लेख्नलाई तपाईँले अलिकति सङ्केत त गर्नुभयो, एउटा लाइन मन पर्ला अरू अरूले टच नगर्ला, न विचार प्रधान कविता अथवा फिलोसफीमा आधारित दर्शनमा आधारित कविता या तपाईँले आफ्नो जीवनको अनुभवलाई चाहिँ दर्शनको माध्यमबाट व्यक्त गर्ने कविता तपाईँलाई सशक्त आफ्नो कवितामा है मैले सशक्त लागेको छ या कथा भनेको कविता तपाईँलाई सशक्त लागेको छ?
कविताको सशक्तता भन्ने पनि फेरि आफैमा के हो
भन्ने एउटा कुरा रह्यो होइन,
एउटा कुरा रह्यो नजिक हो। अब मूल रूपमा के हो भने विचारको कविता लेख्दाखेरिको चाहिँ त्यो शक्तिको पाटो जसरी आउँछ त्यसमा त्यो था खुकुरीको धार भन्छ नि होइन, त्यो त्यहाँ टेकेर हिँड्दाखेरि त्यो दुवै सम्भावना हुन्छ कि, त्यो त्यो पार गरियो भने त्यो एउटा भनौँ न एउटा चुनौतीलाई पार गरे जस्तो हुन्छ, पार गर्न सकेन भने त्यो धारले काट्ने सम्भावना पनि उत्तिकै हुन्छ होइन। विचारको कविताहरू लेख्दै गर्दाखेरिका समस्या चाहिँ ती हुन्छन्। मूल रूपमा विचारको कविता लेख्दै गर्दाखेरिको कुरा के हो भने म त एउटा एउटा विषयवस्तुलाई वा एउटा विचारलाई इन्स्टल गर्न खोज्छु, कसैमाथि चाहिँ इन्स्टल गर्न खोज्छु, त्यही विचारको अर्को मान्छे नहुनसक्छ नि, अर्को मान्छेसँग अर्को विचार हुनसक्छ वा मैले चाहिँ जुन खालको विचारलाई व्यक्त गरिराखेका हुन्छु त्यो कोही मान्छे त्यसमा कन्भिन्स नहुनसक्छ, नहुने बित्तिकै त के हुन्छ भने उसलाई मलाई मैले लेखिरहेको कविता उसलाई सही नलाग्न सक्छ होइन। भनेपछि यो जब कुनै विचारलाई ठ्याक्कै इन्स्टल गर्ने ढङ्गले जाने कविताहरूमा चाहिँ त्यो सम्भावना सँगै आउँछ।
पोलिटिकल्ली आइडियोलोजीको कुरा गरेँ, मैले फिलोसफीको कुरापट्टि गएँ
होइन। अब फिलोसफिकल्ली हेर्दै गर्दाखेरि चाहिँ दर्शनको हिसाबले हेर्दै गर्दाखेरि चाहिँ मैले पनि कति कविताहरू त्यसरी लेख्न सकेँ सकिनँ त्यो त आफ्नो ठाउँमा होइन, तर के भन्दाखेरि अलिकति युनिभर्सल आफ्नो ग्रामीण बिम्बहरूलाई अलिक युनिभर्सल बनाउन सक्यो भनेदेखि त्यो 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 चाहिँ अलिकति भ्यालुएबल बढी बन्छ होला जस्तो चाहिँ लाग्छ।
एउटा कविता फेरि सुनाउनु
हस्। सहरले ढुङ्गा खान्छ यो कविताको शीर्षक। आजभोलि अब यो हामी पनि सङ्कुचनमा छौँ होइन, गाउँको 10-15 कट्ठा जग्गा अथवा अलि ठुलो आयामको जग्गा छोड्ने, सहरको जग्गाहरू चाहिँ खुम्चिँदै जाने, त्यहाँ उत्पादनको श्रृङ्खलाहरू नटुट्ने, त्यही कुरा गाउँले सिक्दै गएर भोलि हुँदै जाँदाखेरि घरै घरको मात्रै चाहिँ ठाउँ बन्ने र उब्जाउको चाहिँ कुनै भूमि नरहने हो कि भन्ने सम्भावना लागिसकेपछि यो कविता लेखियो। सहरले ढुङ्गा खान्छ, खान नपाएपछि के खान्छ सहरले, सहरले ढुङ्गा खान्छ। घरपछि घरपछि घर पलाएको छ जग्गामा, श्रमिकहरू होइन कमिसन चिन्नेहरूलाई बचाउने नियत पालेको छ, सद्भाव बिर्सेर मुटुमा सिउँडी रोपेको छ। ख्याल गरेर हेर्नुहोस्, सक्कली अनुहारहरू कम र नकाबधारीहरू बढी भेटिन्छन् सडकमा, क्रय विक्रयको सम्बन्ध हुर्किरहेछ सामाजिक अवयवमा। जब सहरले पैसा मात्र चिन्छ र पैसाले मान्छे चिन्दैन, त्यसपछि के खान्छ सहरले, सहरले ढुङ्गा खान्छ। सहरले मालपोत कार्यालय चिन्छ, नापी कार्यालय चिन्छ, बैङ्क चिन्छ, नक्सा र पूर्जाहरू चिन्छ, चेक र नगदहरू चिन्छ, जग्गा पनि चिन्छ, तर जग्गाको उब्जाउ चिन्दैन, जग्गाको उत्पादन चिन्दैन, त्यसपछि के खान्छ सहरले, सहरले ढुङ्गा खान्छ। गाउँ सहरको सिकोमा छ, प्लटिङमा अनुवाद भइरहेको उसको अनुहार सहरझैँ देखिँदै गइरहेछ, सहर बन्न नसकेको छटपटी टाँगेर छातीमा गाउँ पल्सर चढेर सहर पुग्छ र फर्किन्छ। ऊ पनि बिर्सिँदै गइरहेछ श्रम, भुल्दै गइरहेछ उत्पादन। थुप्रै भोलिहरूमा के खान्छ सहरले, के खान्छ देशले, विकल्प छैन, खान नपाएपछि सहरले ढुङ्गा खान्छ। ढुङ्गा ढाडमा खाए चोट लाग्छ, पेटमा भए अपच हुन्छ।
कवितामा विचारकै कुरा गर्दै थियौँ हामीले, तपाईँले गाह्रो चिज त चल्न सक्छ नचल्न सक्छ, या समात्न सक्छ नसमात्न सक्छ, पाठकलाई क्याच गर्न सक्छ गर्न सक्छ नगर्न सक्छ भन्ने कुरा गर्नुभयो। कविले कविता लेख्दा पाठक मध्यनजर त पक्कै गर्छन्, तर हरेक कविताको टार्गेट ग्रुप अथवा पाठक त फरक फरक हुन्छन्। विचारवाला जब हामी फिलोसफिकल्ली एट्याच भएको कविता लेख्छौँ भने त्यसले पनि पक्कै पनि अलिकति एजुकेटेड रिडर्सलाई अथवा सिरियस रिडर्सलाई त्यसले टार्गेट गर्ला। के नेपालमा सिरियस रिडरहरू त्यसरी नभएकै हुन् जसले गर्दा कविहरू सिरियस कविता लेख्न डराउनु पर्ने अवस्था?
नेपाली कवितालाई सिरियस ढङ्गले गम्भीर ढङ्गले बुझ्ने पाठकहरू छैनन् भन्ने कुरा रहेन। नेपाली कविताको एउटा स्ट्यान्डर्ड त्यो भुपीले गद्य कवितामा जुन एउटा ट्रेन्ड सेट गरे त्यो एउटा ट्रेन्ड सेट आजसम्म पनि कायम छ र त्यो कविताको एउटा स्ट्यान्डर्ड बोकेका कविता लेख्ने कविहरू हुँदै हुनुहुन्छ। तपाईँले जुन भनिराख्नु भएको कुरा अलिक पपुलर कविता लेख्नेहरूको चाहिँ जमात बढ्यो कि होइन, तत्कालीन रूपमा अलिक बढी चासोमा आउने अनि भोलि हराउने कविताहरूको चाहिँ जमात बढ्यो कि भन्ने कुरा हो। अब यसमा चाहिँ यस्तै हुँदो रहेछ, यो मान्छेमा अलिक पपुलारिटी बढी खोज्ने नै इच्छा हुँदो रहेछ होइन। तर मूल हामीले हेर्नुपर्ने कविहरूले हेर्नुपर्ने चाहिँ लामो समय तत्कालीन एउटा सटिक टिप्पणी गर्ने वा एउटा सर्ट एन्ड घटना व्यसलाई लिएर ठ्याक्क टिप्पणी गरेर चाहिँ कविता लेखिहाल्ने गर्दै गर्दाखेरि भोलि त्यो कविताको आयु कति हुने भन्ने कुरालाई चाहिँ कविहरूले हेर्नैपर्छ भन्ने लाग्छ।
यो खण्डको पनि हामी अन्तिम समयमा आइपुगेका छौँ, एउटा फेरि कविता सुनाउन।
कविताको शीर्षक चुपचाप बिजनेस। तपाईँ जति बढी बोल्नुहुनेछ उति नै घाटा बेहोर्नुहुनेछ, यसो गर्नुहोस् चुपचाप बिजनेस चलाउनुहोस्। साधारण जनता हो भने ननिकाल्नुहोस् प्रतिरोधी आवाज, बरु जो विजयी देखिन्छ तर्कमा मतमा उतैपट्टि लर्काउनुहोस् टाउको, नाफै नाफामा हुनुहुनेछ। अलि यो सफेद कविता पनि हो। नेता हुनुहुन्छ भने नबोक्नुहोस् अडान, अलिक मौन आवाजमा हुन्छ हुन्छ मात्र भन्नुहोस्, सकेसम्म टाउको मात्र हल्लाउनुहोस्, फेरि बोल्नुभयो भने भोलि तपाईँकै वचनले तपाईँलाई पक्रिनेछन्। इतिहास बेत्ता हुनुहुन्छ नखोतल्नुहोस् पुराना चिहानहरू, भेटिन सक्छ जबरजस्ती हत्या भएका सत्यका कङ्कालहरू। बहुप्रतिष्ठित बुद्धिजीवी चिन्नुहोस् आवाजको बजार मूल्य र बोल्नुहोस् त्यसै अनुकूल, त्यो बाहेक चुपचाप बस्नुहोस्। प्रशासकहरू कम बोल्नुहोस्, भलाद्मी देखिनुहोस्, टेबल माथिभन्दा तलबाट बढी काम गर्नुहोस्, चुपचाप बिजनेस चलाउनुहोस्। न्याय प्रशासक र व्याख्याताहरू सबैभन्दा आधिकारिक र सहज ठाउँमा हुनुहुन्छ, चुपचाप बिजनेसका मालिक उत्पादन यहीँबाट बढी सम्भव छ, चुपचाप बिजनेस चलाउनुहोस् र मालामाल हुनुहोस्। बिचौलिया हुनुहुन्छ, गौरवबोध गर्नुहोस्, यो तपाईँकै समय हो, समय फर्की फर्की आइरहेछ, अवसर खेर नफाल्नुहोस्, सेकेन्ड सेकेन्डको उपयोग गर्नुहोस्। पत्रकारहरू सबैभन्दा बढी थाहा पाउनुहोस् र सबैभन्दा कम लेख्नुहोस्, चुपचाप बिजनेस आफै चल्नेछ। शिक्षक हुनुहुन्छ, आचरण एकातिर शिक्षण अर्कोतिर हुँदा केही छैन, कुनै सामाजिक कुरा सिकाउनु जरुरी छैन, असामाजिक उद्योग र यसको नाफाबारे बढी चिन्तित हुनुहोस्। लेखक कलाकार आफ्नो किताले बवण्डर खराबी गरे पनि सुईको नपाउनुहोस् र चुपचाप रहनुहोस्। यो समय बढी बकबक गर्नु ठिक होइन, पटक पटक भन्नुहोस्, देश सङ्कटको घडीमा छ, हामी सबै सङ्कटमा छौँ, मौन रहनुहोस्, कम बोल्नुहोस्, चुपचाप बिजनेस चलाउनुहोस्।
यो अन्तिम विश्रामपछि तपाईँलाई पुनः स्वागत छ शब्द सृजनामा। शब्द सृजनामा आज हामी तपाईँमाझ प्रस्तुत गरिरहेका छौँ कवि सुभाष खनाललाई। सुभाष खनालको एउटा कविता सङ्ग्रह विचारको उल्टो नदी प्रकाशित भइसकेको छ र अब चाहिँ के लेख्दै हुनुहुन्छ तपाईँ?
मूल रूपमा कविता नै लेखिराखेको छु होइन, पछिल्लो समय पनि सङ्ख्यात्मक हिसाबले चाहिँ अलिक कम कम भइराखेको जस्तो आफैलाई अनुभूति भएको छ, कवितामै लेखन चलिराखेको छ भनौँ।
यो कविहरू पहिलो कविता सङ्ग्रह निस्केपछि कविताबाट कथातिर उपन्यासतिर निबन्धतिर सिफ्ट भएको भेटिन्छ, तपाईँको आउने सङ्ग्रह चाहिँ कुन विधामा छ?
अब यो आफ्नो लेखनको परिचयको आयामलाई फराकिलो बनाउने आधारमा नै होला होइन, एउटाबाट अर्कोमा जाँदै गर्ने भनेको त्यो सामान्य नै मान्नुपर्छ। केही कवि लेखकहरू कविहरू पनि हुनुहुन्छ जो कवितामै टिकेर बसिराख्ने कविहरू पनि देखिन्छ होइन, नेपाली कविताको रूप हेर्दै गर्दाखेरि भोलि म पनि के लेखौँला वा अर्को विधामा जम्प गरौँला नगरौँला एउटा पाटो रह्यो, तर अबको क्रममा चाहिँ मैले अब यो अलि बोलिहाल्दा चाँडो हुन्छ कि भन्ने पनि लागेको छ, तर 76 को इन्डसम्ममा एउटा अर्को कविताको कलेक्सन ल्याउँ कि भन्ने इच्छा चाहिँ मनमा छ भित्र कहीँ कुनामा, अब त्यो यथासम्भव गर्ने प्रयत्नमा रहन्छु। आएन भने 76 आएन भने 77 अटोमेटिक छँदैछ।
फेरि यही बेलामा एउटा कविता पनि सुनाउन।
सिङ्गो आकाश, नारीहरूलाई आधा आकाश भन्ने गरिन्छ, मैले सिङ्गो आकाश भने अब है, मेरो सिङ्गो आकाश उनको कोखबाट काखमा खसेपछि खुलेको हो, मेरो सिङ्गो आकाश उनको कोखबाट काखमा खसेपछि खुलेको हो, म हिँड्ने सिङ्गो धरती उनी आकाश बनेर ढाकिरहेकी हुन्छन्, उनी उड्ने सिङ्गो आकाश म धरती बनेर नापिरहेको हुन्छु, म उनलाई आधा आकाश भन्न चाहन्न र मेरो आकाश पनि आधा छ भन्न सक्दिनँ, पुरा आकाश मेरो पनि पुरा आकाश उनको पनि, जब फैलिनेछ पखेटा तिम्रा मेरा मेरा तिम्रा, यी उडानले खोज्नेछ नयाँ क्षितिज, केही सङ्कुचित धारहरूले चिनाइदिएका छन् तिमीलाई तिम्रो आधा आकाश, देखाइदिएका छन् मलाई मेरो आधा आकाश, यही विभाजनले तिम्रा आयामहरू सीमित भएका छन्, मेरा आयामहरू रोकिएका छन्, तिम्रो मेरो सिङ्गो आकाशमा जब कोरिए वर्जनाका रेखाहरू, यो हिंसाको बीज रोपिए झैँ सम्झिँदैछु।
पहिलो सङ्ग्रह आफैले निकाल्नुभयो, पहिलो तपाईँको कृति चल्यो पनि, बिक्री पनि राम्रै भयो, अब चाहिँ कोही प्रकाशकले झकझक्याएका छैनन्?
प्रकाशकहरूसँग कुनै कन्ट्याक्ट भयो भने त एउटा कुरा रह्यो, नभए आफ्नै फोटोमा पनि एउटा कविता कलेक्सन ल्याउनुपर्छ भन्ने लागिराखेको छ।
कतिको बजार छ कविताको? तपाईँले पुस सेल त गर्नुभयो।
हेर्नु, अब यो कविताको बजार छ भनेर ठुलो अचम्मको हङ्गामा भए जस्तो म आफूलाई लाग्दैन, होइन, के भन्दाखेरि अब यसमा बजार छ भन्नेहरूले कसरी भनिरहेका छन् पनि बुझिराखिन्छ, होइन, त्यो भएर मूल रूपमा कवितालाई सिरियसली पढ्ने केही जेन्युन मास भइदियो भने त्यो एकदमै धेरै सङ्ख्यात्मक मास भन्दा त्यो बजार मलाई मूल्यवान हुन्छ जस्तो लाग्छ, होइन, एउटा सिरियस रिडरहरूको केही कलेक्सनले कवितालाई सिरियस पढिराख्यो भनेदेखि यो जुन नम्बर अथवा टाउको कतिवटा भयो कविता पढ्ने भन्ने कुरासँग उति भ्यालु राख्छ जस्तो मलाई लाग्दैन।
फिक्सनले बजार लिइराखेको छ,
हो,
फिक्सनले बजार लिनु भनेको एक हिसाबले मेरो विचारमा मध्यमवर्गीय समाज बढी भयो भने फिक्सन मनपर्छ भन्ने मलाई कता कता लाग्छ। कविता बुझ्नको लागि अलिकति इन्टेलेक्चुअल अध्ययन अलिकति भयो भने त्यतातिर लाग्ला। अब हामी कहाँको पछिल्लो समयको परिस्थितिलाई हेऱ्यो भने अधिकांश युवाहरू युवा शक्तिहरू सब विदेशमा छन्, पलायन छन्, त्यसले गर्दा पैसा कमाइ समाइतिर नै बढी लक्षित भएकोले गर्दा फिक्सन बिकेको कविता नबिकेको हो भनेर भने तपाईँ मान्नुहुन्छ?
अघि तपाईँले अलिअलि यो कुरा अलिअलि मलाई पनि जस्टिफाइड नै लाग्छ, होइन, तपाईँले अघि भन्नुभएको जुन कवितामा कथा बिक्छ भन्ने कुरा पनि त्यहाँ गएर जोडिन्छ जस्तो लाग्छ मलाई, होइन, जस्तो कवितामा कथा किन बिक्यो भन्दाखेरि त्यसमा त कुनै फिलोसोफिकल एकदम आइडियोलोजिकल्ली त होइन कि, कथाले कन्भिन्स गरेको हो नि त, होइन, आइडियोलोजीले कन्भिन्स गर्ने भन्दा पनि कथाले कन्भिन्स गर्ने हो, बिस्तारै स्लोली कन्भिन्स गर्ने कुरा रह्यो। त्यस्तै यो आख्यान बिक्ने अथवा आख्यान जाने भन्ने कुरामा पनि कथा बिक्ने समाज चाहिँ छ हाम्रो भन्ने नै लाग्छ मूल रूपमा। कविता बिक्नको लागि अथवा कविता जानको लागि चाहिँ केही न केही जति सफ्ट कविता लेखियो वा जति साधारण कविता लेखियो सरल भाषामा लेखियो भन्दै गर्दा पनि जेन्युन रिडरै चाहिन्छ भन्ने लाग्छ मलाई कविता पढ्नको लागि।
प्रकाशकहरूले पनि कविता सङ्ग्रह लग्यो भने या निबन्ध लग्यो भने उपन्यास ल्याउनुहोस् न, कथा ल्याउनुहोस् न, हामी पहिल्यै रोयल्टी दिएर तपाईँलाई छाप्छौँ भनेर भन्ने। अब यस्तो अवस्थामा कविताको पाठक बढाउन के गर्न सकिन्छ?
होइन, स्वाभाविक रूपमा साहित्यले समाजलाई चेन्ज गर्ने अथवा समाजलाई केही न केही बदलाव ल्याउने भन्ने कुरामा यसको पाठक बढ्नुपर्छ भन्ने कुरा जोडिन्छ, होइन, त्यो पाठक बढाउनको लागि अब अलिकति रिडिङ कल्चर अलि डिस्कसिभ पछिल्लो टाइम डिस्कसिभ प्रोग्रामहरू बढिराखेकै देखिन्छ, त्यसले पनि कविता पढ्नुपर्छ भन्ने भाव जगाउँछ कि भन्ने लाग्छ। विभिन्न जस्तो भर्खरै मात्रै आइएमई लिटरेचर फेस्टिभल भयो पोखरामा, होइन, त्यसमा पनि कविताका केही पार्टहरू थिए, रिसाइटेसन साथसाथै डिस्कसन सेसनहरू थिए, त्यस्तै हरेक ठाउँमा एउटा कविता सम्बन्धी डिस्कोर्स र राम्रा कविताहरू र राम्रा कविताहरूको प्रेजेन्टेसन रु भइदियो भने त्यसले अलिकति पाठक बढाउनको लागि
गर्ने त्यो गर्ने कसले
होइन यो कुरा त इनिसिएसन लिनुपर्ने त फेरि ए
कविहरूले नै
कविहरूसँगै सम्बन्धित
हाम्रो बानी
संस्था वा कविहरूले नै हो होइन
हाम्रो बानी कस्तो छ आफ्नो कविताको लागि अलि मरिहत्ते गर्ने अर्काको कविता हामी पढ्दै पढ्दैनौँ पहिलो कुरा
अथवा प्रमोसन गर्न
अलि अल्छी गर्छौँ आफ्नो चाहिँ प्रमोसन भइदियोस् गरिदियोस् भन्ने अपेक्षा गर्छौँ भनेपछि कतै न कतै यो कविता यस्तो हुनुमा कविहरूका पनि केही कमी कमजोरी रहे
त्यो त हेर्नुपर्छ आफ्नो चाहिँ होइन आफ्नो चाहिँ टाउकोमा केही पनि नदेख्ने अरूको मात्रै खोज्दै हिँड्ने त कुरा रहँदैन होइन स्वाभाविक हो
अन्तमा जाँदा जाँदै फेरि एउटा कविता सुनाउन
हस् कविताको शीर्षक तर्कहरू जब जन्मिए तर्कहरू नाश भए शाश्वत सत्यहरू जब जन्मिए तर्कहरू नाश भए शाश्वत सत्यहरू तपाईँलाई लागिरहेको सत्य मेरो सत्य नहुन सक्छ तपाईँले देखिरहेको सौन्दर्य म सर्वाधिक भ्रम मानिरहेको हुनसक्छु तपाईँ हाँसिरहेको क्षण अर्को कोही रोइरहेको हुनसक्छ तपाईँले स्वतन्त्रता खोजिरहँदा म सीमाहरूको परिकल्पना हुनसक्छु सापेक्षिक हुन्छन् रहरहरू सापेक्षिक हुन्छन् तर्कहरू महाशय म शालिकहरूको आँखाबाट पनि आँसु खसिरहेको देख्न सक्छु महाशय म शालिकहरूको आँखाबाट पनि आँसु खसिरहेको देख्न सक्छु महाशय म आँसु खरिद बिक्रीको वाचाल भाषा पनि बुझ्न सक्छु तर्कहरू तर्कहरूका लागि मात्र केही होइनन् तर्कहरू जीवनसँग गाँसिन्छन् र तर्क बन्छन् सोच्ने गर्छु तर्कै तर्कका लामहरूबीच उभिएर एकनाशले तर्कहरूकै कारण मैले बाँच्नु छ
साना साना विषयवस्तुमा तपाईँ भित्र पसेर एउटा दर्शन तयार पार्न खोज्नुहुन्छ र फेरि आफै डराउनुहुन्छ यस्ता पढ्ने पाठक कम होलान् नपढ्दैलान् यो कतै विरोधाभास किन
पाठक भन्ने कुरा त एउटा कुरा रह्यो होइन तर फेरि कविता लेख्ने भन्ने कुरा त मैले मेरो मनलाई सन्चो त गर्नु पऱ्यो नि होइन मेरो सफोकेसन त एन्ड गर्नु पऱ्यो नि त्यो भएर सकेसम्म कनेक्ट हुने प्रयत्नमा हुनुपर्छ भन्ने लाग्छ मलाई पाठकसँग अथवा समाजसँग अथवा हाम्रो भूमिसँग सकेसम्म कनेक्ट हुनुपर्छ भन्ने कुरा रह्यो तर पनि फेरि कुरा के हो भने मूल चाहिँ त आफ्नो भन्नु नै भन्नु हो क्या
भनेपछि यसरी भनौँ जाँदा जाँदै अन्त्य यसरी गरौँ कि कविता भनेको पहिला कविको आफ्नो व्यक्तिगत चिज हो जो आफूलाई सन्तुष्ट गराउँछ अनि मात्रै पाठक त्यसले खोज्छ
स्वाभाविक मलाई चाहिँ त्यो लाग्छ है
यो थियो कुराकानी कवि सुभाष खनालसँग
शब्द सृजना आजलाई यति नै तपाईँको सृजनात्मक सल्लाह सुझाव प्रतिक्रियाको अपेक्षामा छु हाम्रो इमेल akshar.shabd@gmail.com akshar.shabd@gmail.com तपाईँको यो साथ पाइरहँ नमस्कार